आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई मेरो जय मसीह अनि नमस्कार। श्रोता मित्र, आज पनि म तपाईहरूको सामुन्ने पवित्र धर्मशास्त्र बाइबल अध्यापन गराउनको निमित्त आइपुगिसकेको छु। म आशा गर्दछु तपाई सबै तयारीको साथ आइपुगिसक्नु भएको छ मसँगै पवित्र धर्मशास्त्र अध्ययन गर्न। त श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा आज हामी लुका सात अध्यायबाट देख्न गइरहेका छौं। यो अध्याय अर्को आश्चर्यजनक चंगाईको रेकर्ड सहित आरम्भ हुन्छ। यस घटनामा चाहिँ कप्तानको नोकरको चंगाईको बारेमा हामी देख्छौं। यद्यपि येशूको त्यो कप्तानको नोकरसँग व्यक्तिगत सम्पर्क नभए पनि त्यो नोकरलाई चंगाई गरियो अर्थात निको गरियो। हजुर, सबभन्दा पहिले हामी देख्नेछौ कप्तानको नोकरलाई प्रभु येशूले चंगाई गर्नुहुन्छ। लुका सात अध्याय एकदेखि दश पदमा भनिएको छ, आफ्ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफरनुममा प्रवेश गर्नुभयो। कुनै एउटा कप्तानको एकजना प्यारो कमारो थियो जो बिरामी भएर मर्नै लागेको थियो। जब येशूको बारेमा तिनले सुने तब तिनको कमारालाई निको पारिदिनुहोस् भनी तिनले यहुदीहरूका धर्मगुरूहरूलाई विन्ती गर्न पठाए। तिनीहरू येशू कहाँ आएर यसो भनेर उहाँलाई आग्रहपूर्वक विन्ती गरे, तिनी तपाईँको यो कृपा पाउने योग्यका छन् किनभने तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले नै हाम्रो सभाघर बनाइदिएका छन्। येशू तिनीहरू साथ जानुभयो। कप्तानको घरको नजिकै उहाँ हुनुहुँदा कप्तानले तिनका मित्रहरूलाई उहाँ कहाँ यसो भनी पठाए, हे प्रभु, दुःख नउठाउनुहोस् किनकि तपाईँ मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैन। मैले आफैलाई पनि तपाईँ कहाँ आफ्नो योग्यको ठानिन, तर वचन भनिदिनुहोस् र मेरो चाकर निको हुनेछ। अनि आठदेखि दश पदमा भनिएको छ, किनकि म पनि अख्तियार मुनि बस्ने मानिस हुँ अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एउटालाई जा भन्छु अनि त्यो जान्छ र अर्कोलाई आइज भन्छु अनि त्यो आउँछ। मेरो कमारालाई यो गर भन्छु अनि त्यसले गर्छ। यो कुरा सुनेर येशू तिनीसँग आश्चर्यचकित हुनुभयो र फर्केर आफू पछि आउने भीड़लाई भन्नुभयो, म तिमीहरूलाई भन्दछु मैले इसरायलमा पनि यस्तो ठूलो विश्वास देखेको छैन। जब पठाइएका मानिसहरू घर फर्केर गए तिनीहरूले त्यस कमारालाई निको भएको भेटाए। यस शहरमा थुप्रै रोमी सिपाहीहरू थिए। कप्तान चाहिँ एक रोमी अफिसर वा अधिकारी थिए जसले 100 जना सिपाहीहरूको आज्ञा गर्दथ्यो, कमान गर्दथ्यो। यो स्पष्ट छ कि यो अफिसर वा अधिकारी विश्वासका व्यक्ति थिए। तिनले यहुदीहरूलाई प्रेम गर्थे। तिनको आफ्नो प्रेम यहुदी राष्ट्रहरूलाई, यहुदी जातिहरूलाई कति धेरै थियो भन्ने प्रेमको प्रमाण यो थियो कि तिनले कफरनुममा एक सभागर बनाइदिए। आफ्नो स्तर वा ओहदामा तिनी अधिकारको अख्तियारको अफिसर थिए। तिनले सिपाहीहरूलाई भन्न सक्थे, त्यो गर, यो गर, त्यहाँ जाऊ, यहाँ आऊ, अनि सिपाहीहरूले तिनको आज्ञा पालन गर्थे। तिनले यो कुराको थाहा पाए कि येशूसँग त्यस किसिमको अधिकार अख्तियार थियो कि उसको नोकर निको हुनको निम्ति उहाँले केवल वचन मात्र बोल्नु भए पुग्दथ्यो। येशु यस मानिसको विश्वासमा अचम्म मान्नुभयो। येशु अचम्म मान्नु भएको कुरा रेकर्ड खाली दुई स्थानमा मात्र उल्लेख छ। उहाँ यो अन्य जाति कप्तानको विश्वासमा अचम्म मान्नुभयो र दोस्रो अचम्म चाहिँ परमेश्वरको सन्तान कहलाउँदा इसरायली यहुदीहरूको अविश्वास देख्नु भएर अचम्म मान्नुभयो। प्रिय ख्रिस्टियन मित्र, हाम्रो विश्वास कस्तो छ? यदि आज येशु तपाईँ र मेरो जीवनमा अचम्म मान्नु भए, उहाँ हाम्रो विश्वास देखेर अचम्म मान्नुहुन्छ या अविश्वास देख्नु भएर अचम्म मान्नुहुन्छ? यसपछि हामी देख्छौ येशुले नाइनको विधवाको छोरालाई मृत्युबाट पुनः जी उठाउनुहुन्छ। एघारदेखि सोह्र पदमा भनिएको छ, भोलिपल्ट येशु नाइन नौको शहरमा जानुभयो र उहाँका चेलाहरू र एउटा ठूलो भीड़ उहाँको साथमा गए। जब उहाँ शहरको ढोका नजिक पुग्नु भएको थियो, एउटी विधवाको एउटै छोराको लास लगिँदै थियो। शहरको निकै ठूलो भीड़ तिनको साथमा थियो। जब येशुले तिनलाई देख्नुभयो तब तिनलाई ठिटाएर भन्नुभयो, नरौ। अनि नजिक गएर उहाँले अर्थी छुनुभयो र बोक्नेहरू टक्क अडिए। उहाँले भन्नुभयो, ए युवक, म तिमीलाई भन्दछु, उठ। तब मृत मानिस उठेर बस्यो र बोल्न लाग्यो। येशुले त्यसलाई आमाको जिम्मा लगाउनुभयो। तब सबै भयभीत भए र परमेश्वरको महिमा गरे र भने, एउटा महान अगमवक्ता हाम्रो बीचमा प्रकट भएका छन् र परमेश्वरले आफ्नो प्रजामाथि कृपा गर्नुभएको छ। मित्र, खालि डाक्टर लुकाले मात्र यो घटनाको रेकर्ड गर्नुहुन्छ। यो पुनरुत्थान होइन, जस्तो कि कोही कोही मानिसहरूले यही भन्ने गर्छन्। यसलाई जीवनको वापस ल्याउने काम भनिन्छ वा जीवनको पहिलो अवस्थामा पुनः ल्याउने काम भनिन्छ। येशूले मरेकाहरूलाई जगाउने काम वा जीवनमा वापस ल्याउने काम खास पाराभाषिक रूपमा पुनरुत्थान होइन, जुन हामी तिनीहरूलाई यसरी सोच्ने गर्दछौ। प्रभु येशूले गर्नुभएको काम नै जीवनलाई पहिलेको अवस्थामा ल्याउने कुरा थियो। परम्पराले भन्छ, येशूले लाजरसलाई मृत्युबाट जीवनमा उठाउनु भएपछि लाजरसले सोधे कि के तिनी फेरि मर्नु पर्नेछ। हाम्रा प्रभुले तिनलाई भन्नुभयो कि तिनी मर्नु नै पर्नेछ। अनि त्यस दिनदेखि लाजरस कहिल्यै पनि प्रफुल्लितमा खुशीमा मुस्काएनन्। चाहे यो परम्परा सही होस् या नहोस्, हामीलाई यो कुराको याद हुनुपर्छ कि प्रभु येशूले जति पनि मरेकाहरूलाई जी उठाउनुभयो, खास पारिभाषिक शब्दमा त्यो पुनरुत्थान होइन, त्यो त खालि पुरानो जीवनमा वापस ल्याइदिने काम मात्र थियो। पारिभाषिक शाब्दिक अर्थमा पुनरुत्थान भनेको चाहिँ महिमित शरीरमा मृत्युबाट पुनः जी उठ्नु हो। अहिलेसम्म मृत्युबाट खालि एकजना मात्र पुनरुत्थान हुनुभएको छ, अनि त्यो चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ चाहिँ प्रभुमा सुत्नेहरू वा प्रभुमा मर्नेहरू मध्ये पहिलो फल हुनुहुन्छ। उहाँ मात्र महिमित शरीरमा मृत्युबाट पुनरुत्थान हुने हुनुहुन्छ। हामी पनि कुनै दिन स्वर्गीयको यात्रामा पृथ्वीबाट उठाइ लगिँदाखेरि हामी ख्रीष्टमा मरेकाहरू र त्यस बेलासम्म बाँचिरहेका विश्वासीहरू पुनरुत्थान भएर महिमित शरीरहरूमा परिवर्तन हुनेछौ र प्रभुसँगै हुनलाई उठाइ लगिनेछौ। त्यो पुनरुत्थित शरीर कहिले पनि मर्ने छैन। नाइनको विधवाको छोराको मृत्यु वास्तवमा दुःखको र निराशको कुरा हो। तिनी खालि विधवा आमाको एउटै छोरा थिए। जब उहाँ नाइनको गाउँतिर गइरहनु भएको थियो, प्रभुले लास बोकिरहेको लामो मलामीको पंक्तिलाई भेट्नुभयो। कसैले भनेथे, जति पनि प्रभुले लास बोकेका मलामीहरूलाई भेट्नुहुन्थ्यो, तिनीहरूलाई अचम्म पारिदिनुहुन्थ्यो, छक्क पारिदिनुहुन्थ्यो। कारण चाहिँ उहाँले तुरन्तै लासलाई जीवनमा उठाइदिनुहुन्थ्यो। मलाई लाग्छ उहाँले थुप्रै थुप्रै मरेका लासहरूलाई जीवनमा उठाउनुभयो। येशूले यस जवान व्यक्तिलाई मृत्युबाट पुनः जीवनमा उठाउनु भएको चाहिँ तिनको एक्लो आमाको निमित्त थियो। यस असहाय विधवा स्त्री र तिनको परिस्थितिमा उहाँको तरस र दया भरेर आयो। उहाँले त्यस केटाको मुर्दा बोकेको बाकसलाई छुनुभयो र उठ्नलाई आज्ञा गर्नुभयो। भन्नुभयो, ए युवक, म तिमीलाई भन्दछु, उठ। उहाँले सधैँ मुर्दाबाट उठाउनलाई उही विधिको प्रयोग गर्नुहुन्थ्यो। उहाँले सिधै तिनीहरूसँग बोल्नुभयो, अर्थात आज्ञा गर्नुभयो। हजुर, उही समयमा स्वर्गीय यात्रामा लगिँदाखेरि त्यो उहाँको आवाज हुनेछ। शास्त्रले हामीलाई भन्छ पहिलो थिस्लोनिकी 4:16-17 पदमा, किनभने ठूलो शब्दले प्रधान दूतको आवाज र परमेश्वरको तुरहीको साथ प्रभु आफै स्वर्गीयबाट ओर्लनुहुनेछ र ख्रिष्टमा मर्नेहरू चाहिँ पहिले ब्युतने छन्। तब हामी जिउँदा र बाँचेकाहरू पनि प्रभुलाई आकाशमा भेट्नलाई तिनीहरूको साथसाथै बादलमा भेट्न जानेछौ र यसरी हामी प्रभु सधैँ प्रभुकै साथमा रहनेछौं। उहाँ हाम्रो लागि ठूलो शब्दसहित ठूलो आवाजसहित आइरहनु भएको छ। उहाँको आवाज प्रधान दूतको आवाज र परमेश्वरको तुरहीको जस्तो हुनेछ। उहाँको एकल आवाजले आफ्ना जातिहरूलाई आफ्नो जनहरूलाई मृत्युबाट पूर्ण जीवनमा बोलाउनुहुनेछ। उहाँले सधैँ जीवनलाई जी उठाउने काममा उही विधिको प्रयोग गर्नुभयो, तर उहाँले अन्य आश्चर्य कर्महरूमा उही विधिको प्रयोग गर्नु भएन। तर मरेकाहरूलाई उठाउन उहाँले सधैँ तिनीहरूसँग सिधै बोल्नुभयो वा आफ्नो आज्ञा दिनुभयो। यसपछि निम्न पदहरूमा हामी देख्छौ प्रभु येशूले बप्तिस्मा दिने युहानालाई प्रशंसा गर्दछन्। यस समयमा बप्तिस्मा दिने युहानाले केही आफ्ना चेलाहरू येशूका पठाउँछन्। कारण चाहिँ उहाँलाई केही प्रश्न सोध्नलाई थियो, किनभने युहाना अन्योलमा परेका थिए। 19 र 20 पदमा भनिएको छ, यस प्रकार लेखिएको छ, आफ्ना चेलाहरूमध्ये दुईजनालाई युहानाले प्रभु कहाँ यो सोध्न पठाए, जो आउनुहुनेछ के तपाईँ उहाँ नै हुनुहुन्छ कि हामी अरू कसैको प्रतीक्षा गरौं। जब ती मानिसहरू येशू कहाँ आए तब तिनीहरूले भने, बप्तिस्मा दिने युहानाले हामीलाई यो सोध्न तपाईँ कहाँ पठाउनु भएको छ, जो आउनुहुनेछ के तपाईँ उहाँ नै हुनुहुन्छ कि हामी अरू कसैको प्रतीक्षा गरौं। हामीले बप्तिस्मा दिने युहानालाई पहिल्यै मत्ती र मर्कुसको पुस्तकमा भेटिसकेका छौं। तिनका पोषकहरू अति नै रमिता हेर्न लायक असामान्य खालका थिए। तिनको खाना भोजन आहार पनि असामान्य थियो, असाधारण थियो, र तिनको सन्देश पनि आउन गइरहेको न्यायको सन्देश थियो। बप्तिस्मा दिने युहानालाई नयाँ नियमको पानामा गलत ठाउँमा राखिएको जस्तो देखिन्छ। वास्तवमा उहाँ नयाँ नियमको सम्बन्धित व्यक्ति थिएनन्। तिनी पुरानो नियमका अगम वक्ता अर्थात पुरानो नियमको अन्तिम अगम वक्ताहरूको प्रख्यात अगम वक्ता थिए। तिनी पुरानो नियम र नयाँ नियम बीचको ठूलो गहिरो खाडलको जोड्ने पुल थिए। तिनी समुएल, एलिया, यसैया र यर्मिया जस्ता प्रसिद्ध अगम वक्ताको स्थानमा आउँथे। ख्रिष्टले त्यो पिँढीहरूलाई भन्नुभयो जसलाई तिनले प्रचार गरेथे, मती 23:29-31 पदमा, धिक्कार तिमीहरूलाई यस शास्त्री र फरिसीहरू हो कपटीहरू, किनकि तिमीहरू अगम वक्ताका चिहानहरू बनाउँछौ र धर्मीहरूका कबरहरू सिंगार्छौ। भन्दछौ हामी आफ्ना पुर्खाहरूका समयमा हुँदा हौता हामी अगम वक्ताहरूको हत्यामा उनीहरूसित सम्भागी हुने थिएनौ। यसरी अगम वक्ताहरू मानेका सन्तान हामी हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। तिनीहरूले आफ्नो पिता पुर्खाको स्वभावको बोक्ने सत्य खास र सन्तानहरूमा आफैलाई प्रमाणित गरे, किनभने पुरानो नियमको अन्तिम अगम वक्ता यस समयमा चाहिँ जेलमा थिए। तिनको आवाज अब चाँडै नै चुप्प हुन गइरहेको छ, किनभने उसलाई पनि मारिनेछ। अब जब युहान जेलमा थिए उसको मनमा सन्देह वा शंका उठ्न थाल्यो। त्यहाँ कोही कोही छन् जसले बप्तिस्मा दिने युहानालाई प्रभु येशूलाई सोधेको यो प्रश्नको लागि मनोवैज्ञानिक स्पष्टीकरण दिन कोशिश गर्दछन् कि आउनेवाला तपाईँ नै हुनुहुन्छ। युहन्ना मसीहको लागि बाटो हेरिरहेका थिए र यो जान्न चाहन्थे कि येशू त्यही मसीह हुनुहुन्छ या हुनुहुन्न। यसको मनोवैज्ञानिक स्पष्टीकरण दिने काम हँसाउने कुरा हो। तिनीहरू भन्छन् कि तिनी कैदमा थिए र तिनी निरुत्साह भए र उदास भए। म यो कुराको विश्वास गर्दिन। यो युहन्नाले राज्यको घोषणा गरे र इसरायल राष्ट्रको वर्षना गरे। तिनले आउन गइरहेको राजाको घोषणा गरे। तिनी राजाको निम्ति मसीहाको निम्ति बाटो तयार पारिदिने व्यक्ति थिए। तिनले मसीहालाई चिनेर भने, लुका 3:16-17 पदमा, म त साँच्ची नै तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एकजना म भन्दा शक्तिशाली आउँदै हुनुहुन्छ जसको जुत्ताको फिता खोल्ने लायकको म छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको नाङ्लो उहाँकै हातमा छ र उहाँले आफ्नो खला राम्ररी सफा पार्नु हुनेछ। आफ्नो गहुँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भूस चाहिँ ननिम्ने आगोमा जलाइदिनुहुनेछ। हजुर, कुरा के हो भने युहन्नाले सम्पूर्ण महिमा र शक्ति सहितको येशूको राज्यको स्थापना गर्नुहुनेछ भने आशा गरिरहेका थिए। जबकि यो कुरा नभएकोले गर्दा युहानाले आफ्ना केही चेलाहरूलाई यो प्रश्न सोध्नलाई पठाए कि आउने होला तपाईँ नै हुनुहुन्छ कि हामी अर्काको बाटो हेरौं। हजुर, यो कुराको ध्यान दिउँ कि प्रभुले त्यस सन्देशको प्रेमपूर्वक प्राप्त गर्नुभयो, स्वीकार गर्नुभयो, तर उहाँले तिनीहरूलाई केही समय पर्खन भन्नुभयो। 21-23 पदमा भनिएको छ, त्यसै बेला येशूले धेरैलाई रोग व्यथा र दुष्ट आत्माहरूबाट छुटाउनुभयो र धेरै अन्धहरूलाई दृष्टि प्रदान गर्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, जाओ र जे तिमीहरूले देख्यौ र सुन्यौ गएर युहानालाई भनिदेऊ, अर्थात् अन्धहरूले दृष्टि पाउँछन्, लंगडाहरू हिँड्छन्, कुष्ठरोगीहरू निको हुन्छन्, बहिराहरू सुन्छन्, मृतकहरू जीवित भई उठ्छन्, गरीबहरूलाई सुसमाचार सुनाइन्छ, त्यो धन्य हो जसले ममा बाधाको कारण पाउँदैन। येशू प्रभुले प्रश्न लिएर आउने युहानाका ती चेलाहरूलाई केही समय पर्खाउनुभयो जब उहाँले धेरै आश्चर्य कर्महरू गर्नुभयो, ताकि तिनीहरू गएर मसीहाको बारेमा भनेको अगमबाडी पूरा भएको छ त्यस कुरालाई युहाना कहाँ फर्की गएर भन्न सकुन्। यसैया 35:5-6 पदले उहाँको पहिलो आगमनको अगमबाडी गर्दछ, तब अन्धहरूका आँखा खोलिनेछन् र बहिराहरूका कान उघारिनेछन्, तब लंगडा मृग झैं उफ्रनेछ र गुंगाको जिब्रोले स्तुति गर्नेछ। अहिले युहन्नाको चेलाहरूले देखेका मसीहको पहिचान प्रमाणको गएर युहन्नालाई बताइदिनलाई येशूले भन्नुभयो। वास्तवमा युहन्नाले आफ्नो सेविकैको पूरा गरिसकेका थिए। येशूले महसुस गर्नुभयो कि जति चाँडो युहन्नाले येशूबाट राज्यको स्थापन भएको देख्न चाहन्थे, उही चालमा उही दफ्तारमा चाँडै उहाँ बढ़िरहनु भएको छैन, किनकि उहाँको आफ्नो योजना र आफ्नै समय छ। तर बौद्धिक कठिनाईहरूको उपस्थितिमा उहाँले युहानालाई आफूमाथि विश्वास र भरोसा गर्न भनिरहनु भएको छ, अनि उहाँ तपाईं र मलाई पनि उही कुरा भनिरहनु भएको छ। उहाँले हामीलाई आफ्नो विश्वासको माग गर्नुहुन्छ जब हामी बुझ्न सक्दैनौ। अनि 24-25 पद, युहानाले पठाएका चेलाहरू फर्केपछि उहाँले युहानको बारेमा भीड़लाई भन्न लाग्नुभयो, तिमीहरू उजाड स्थानमा के हेर्न गयौ? के बतासले हलाइराखेको निगालोलाई? तब तिमीहरू के हेर्न निस्क्यौ? के असल वस्त्र पहिरेका मानिसहरूलाई हेर्न? हेर, चमकदार वस्त्र पहिरिने र विलासितामा बस्नेहरू त राजदरबारहरूमा हुन्छन्। के युहाना बतासले हलाइराखेको निगालो थिए? निश्चय नै तिनी थिएनन्। तिनी स्थिर हलाउन नसकिने थिए, अर्थात तिनी संसारका र दुष्ट मानिसहरूका विचारहरूका पछि यताउता हल्लिएर कति पनि लागेनन्। तिनी सत्यको पक्षमा सिधा र स्थिर भएर उभिए। तिनी कष्ट र निन्दाबाट कति पनि हल्लिएनन्। 26-27 पद, तर तिमीहरू के हेर्न निस्क्यौ? के अगमवक्तालाई? हो, म भन्दछु तिमीहरूले अगमवक्ता भन्दा पनि श्रेष्ठलाई देख्यौ। यी तिनै हुन् जसका विषयमा लेखिएको छ, हेर म मेरो दूतलाई तिम्रो अघि अघि पठाउँछु, जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ। यो मलाकी 3:1 पदबाट उद्धृत गरिएको खण्ड हो र यसले बप्तिस्मा दिने युहानलाई मसीहाको अग्रदूतको रूपमा राख्दछ, संकेत गर्दछ। 28-29 पद, म तिमीहरूलाई भन्दछु स्त्रीहरूबाट जन्मेको मध्ये युहान भन्दा महान कोही छैन, तापनि जो परमेश्वरको राज्यमा सानो भन्दा सानो छ त्यो तिनी भन्दा अझ महान हुन्छ। अनि सबै मानिसहरू र कर उठाउनेहरूले यो सुनेर परमेश्वरको सत्यतालाई स्वीकार गरे, किनकि तिनीहरूले युहानबाट बप्तिस्मा लिएका थिए। मित्र, येशूले बप्तिस्मा दिने युहानलाई दिनुभएको यो महान श्रद्धा र आदर हो। 30-32 पद, तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले चाहिँ युहानबाट बप्तिस्मा नलिएको कारणले परमेश्वरको अभिप्रायलाई आफ्नो निम्ति अस्वीकार गरे। येशूले भन्नुभयो, यस पुस्ताका मानिसहरूलाई म केसित तुलना गरौं? तिनीहरू के जस्ता छन्? तिनीहरू त बजारमा बस्ने बालकहरू जस्ता छन् जसले एक अर्कालाई यसो भन्दै हपार्दछन्, हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौं र तिमीहरू नाचेनौ, हामीले बिलाउन गर्यौं र तिमीहरू रोएनौ। मित्र, यहुदीहरू वा फरिसीहरू हट्टी केटाकेटीहरू जस्तै थिए जसले नाचेको खेलमा, अन्त्येष्टि वा दाहकर्ममा वा विवाहहरूमा भाग लिएनन्। तिनीहरूले येशूद्वारा प्रदान गरिएको वा दिएको सुझाव वा कथनलाई इन्कार गरे। अनि 33-35 पद, युहान्ना बप्तिस्मा दिने आए अनि तिनले न त रोटी खान्थे न दाखमध्य पिउँथे, तिमीहरूले तिनलाई भूत लागेको छ भन्दछौ, मानिसको पुत्र आयो अनि उसले खायो र पियो अनि तिमीहरू भन्दछौ हेर एउटा विधवा र पिहे कडकर उठाउनेहरू र पापीहरूको मित्र। बुद्धि ठिक हो भन्ने कुरा बुद्धि अनुसार हिँड्नेहरूले नै प्रमाणित गर्दछन्। मित्र, मैले मानिसहरूले यो भनेको सुनेको छु कि यसलाई त्यो प्रचारक मन पर्दैन किनभने तिनी अति नै धेरै ज्ञान भएका बुद्धिजीवी छन् र तिनको भाषा समझमा आउँदैन। अनि उही मानिस भन्दछ म त्यस प्रचारकलाई मन पराउँदिन किनभने तिनी पुलपिटमा चढेर सन्देश दिँदा जोडले चिच्याएर कराउँछ। मित्र, समस्या चाहिँ यी दुई खालका प्रचारकहरूसँग होइन, तर समस्या चाहिँ गुनासो पोखाउने, आलोचना खण्डन गर्ने हट्टी केटाकेटी रूपी मानिसहरूसँग हो। त्यही नै प्रभुले आफ्ना दिनमा भन्नुभयो र अझै यो लागू छ। यसपछि हामी देख्छौ येशु फरिसीको घरमा भोजनको निम्ति जानुहुन्छ। 36 पद, फरिसीहरू मध्ये एकजनाले उहाँलाई भोजन गर्न निम्तो दियो र उहाँ त्यस फरिसीको घरमा गएर खान बस्नुभयो। मित्र, यो कुराको याद राखौं कि येशूले फरिसीहरूलाई भर्सना गरिरहनु भएको थियो। उहाँले तिनीहरूलाई कपटी हट्टी भन्नुभयो, त्यसकारण यस फरिसीले उहाँलाई खानको निम्ति बोलाउनु भएको कारण चाहिँ मैत्री भएको थिएन। मलाई लाग्छ तिनले उहाँलाई बोलाउनको कारण जासुस गर्न र उहाँसँग केही गल्ती पक्रनलाई थियो। अनि 37-39 पद, त्यस शहरमा एउटी पापी स्त्री थिए, फरिसीको घरमा येशू खान बस्नु भएको छ भन्ने सुनेर र एउटा सिंह मर्मरको शिष्यमा अत्तर लिएर त्यो त्यही आई र पछिल्तिरबाट उहाँका पाउनेर उभिएर रुँदै उहाँका पाउ आँसुले भेचाउन लागि र आफ्नो शिरका कपालले पुस्दै उहाँका पाउलाई चुम्बन गरे र त्यो अत्तर घस्न लागि। उहाँलाई निम्त गर्ने फरिसीले यो देखेर मनमनै येशू भन्न लागे, यिनी अगमवक्ता हुँदा हुन्था यिनलाई छुने को र कस्तो स्त्री हो भनी यिनले जान्ने थिए, किनकि यो त पापिनी हो। हजुर, जब ख्रिष्ट फरिसीको घरमा हुनुहुन्थ्यो एक स्त्री आइन्, तिनले आफूसँग एउटा सिंह मर्मरको भुडुल्कोमा मल्लम लिएर मसी भएको घरमा आइन्। अहिले यो फरिसीले यस्तो किसिमको स्त्रीसँग बाटोमा भेट्दा बोल्दैनथे, तर जब रात पर्दथ्यो वा अन्धकारमा जबकि कसैले देख्दैनथ्यो तिनले निश्चय नै यस्ता स्त्रीसँग आफ्नो फाइदा उठाउँथ्यो। तर आम सार्वजनिक रूपमा चाहिँ तिनी त्यससँग व्यवहार गर्दैनथ्यो किनकि तिनी आफैलाई धर्मी ठान्थे। त्यही कारण प्रभुले तिनीहरूलाई पाखण्डी भन्नुभयो। अब जब तिनले त्यस स्त्रीले रुँदै र आँसुले उहाँको खुट्टा धुँदै चुमेको देख्यो, तिनले सोचे, यिनी अगमवक्ता हुँदाहुन्दा यिनलाई छुने को र कस्तो स्त्री हो भनी यिनले जान्ने थिए, किनकि यो त पापिने नै हो। अब येशूले तिनलाई स्पष्टीकरण दिनुहुन्छ दुईजना ऋणीको दृष्टान्त दिँदै। 40-43 पद, येशूले त्यस फरिसीलाई भन्नुभयो, ए सिमन, तिमीलाई केही भन्नु छ? तिनले भने, गुरूज्यू भन्नुहोस्। कोही साहुकारका दुई ऋणीहरू थिए, एउटाले 500 रूपियाँ र अर्काले 50 रूपियाँ ऋण लिएका थिए, तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुई मध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्नेछ? सिमोनले भने, म ठान्छु जसले बढी क्षमा पायो। उहाँले तिनलाई भन्नुभयो, तिमीले ठिकै विचार गरेका छौ। येशूले भन्नुभयो, सिमोन, मैले तिमीलाई केही भन्नु छ? सिमोनले भने, भन्नुहोस्। यो अति नै एक आनन्दित दृष्टान्त हो जुन लुकाले रेकर्ड गर्दछन्। तपाईँ यस कथाको विषय सूचीबाट येशूले लिइरहनु भएको दिशाको देख्न सक्नुहुन्छ। 44 पद, अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, यस स्त्रीलाई देख्दछौ, म तिम्रो घरभित्र आए तर तिमीले मलाई पाउ धुने पानी पनि दिएनौ, तर यसले मेरो पाउ आँसुले भिजाई र आफ्नो केशले पुछी। मित्र, सबभन्दा पहिले प्रभुले यस स्त्रीलाई कृतज्ञता प्रकट गर्नुहुन्छ। यस समयसम्म उहाँले यस स्त्रीप्रति आफ्नो ध्यान आकर्षण दिनुभएको छैन, तर अहिले उहाँ फर्कनुहुन्छ र तिनलाई हेर्नुहुन्छ। जब उहाँले तिनमा हेरिरहनु भएको बेला उहाँले सिमोनलाई भने, तिमी यस आइमाईलाई देख्दछौ। सिमोनले पहिले नै मनमनै भनिसकेको थियो, यो सोच्दै कि यदि उहाँ अगमवक्ता हुनुभए उहाँ कस्तो किसिमको स्त्री थिइन् भन्ने कुरा जान्नुहुने थियो, अनि जानेर उहाँले तिनलाई आफूलाई छुन अनुमति दिनु हुने थिएन। अहिले हाम्रो प्रभु भन्नुहुन्छ, सिमोन, के तिमी साँच्चै नै यस आइमाईलाई जान्दछौ? तिनलाई हेर, तिमी सोच्दछौ कि तिनलाई जान्दछौ, तर तिमी कति पनि जान्दैनौ। यहाँ हामी देख्छौ कि फरिसीको यो व्यवहार देखेर येशूलाई मित्र भावमा खानको निम्ति बोलाइएका थिए जस्तो कति पनि लाग्दैन, तर उसलाई चियो गर्न र जासुस गर्नलाई बोलाइएको थियो। अहिले प्रभु भन्नुहुन्छ 44-48 पद, अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, यस स्त्रीलाई देख्दछौ, म तिम्रो घरभित्र आए तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरो पाउ आँसुले भिजाई र आफ्ना केशले पुछी। तिमीले मलाई चुम्बन गरेनौ तर यसले त यहाँमा आएदेखि मेरो पाउ चुम्बन गर्न छोडेकी छैन। तिमीले मेरो शिरमा तेल घसिदिएनौ तर यसले त मेरो खुट्टामा अत्तर घसेकी छे। यसकारण म तिमीलाई भन्दछु, यसका पाप जो धेरै छन् क्षमा भएका छन्, किनकि यस स्त्रीले बढी प्रेम देखाई, तर जसलाई थोरै क्षमा गरिन्छ त्यसले थोरै प्रेम गर्दछ। मित्र, प्रभु येशु भनिरहनु भएको छ, अरू त के, तिमीले यो दिनको आम अतिथि सत्कार चलनको अभ्यास पनि गरेनौ। प्रभुले भन्नुभयो, तिनीसँग वास्तवमा सभ्य असल व्यवहार गर्ने ढंग छैन। यदि सिमोन खास उचित पाहुनालाई सत्कार गर्ने, स्वागत गर्ने घरका मालिक भए उसले प्रभुको खुट्टा धोइदिने थिए। त्यस समयको चलन अनुसार उसले प्रभुको शरीरमा तेल लगाइदिने थिए, घसिदिने थिए र चुम्बन गर्ने थिए। त्यही नै त्यस दिनको संस्कार र रीति थियो। तर सिमोनले यस्तो काम केही गरेन। उहाँले यस फरिसीको भर्सना गर्नुभयो र बिना आशा भएकी असहाय यस स्त्री क्षमा चाहन्थे। स्वर्गको परमेश्वर त्यहाँ हुनुहुन्छ र उहाँले तिनलाई क्षमा दिनुभएको छ। अहिले उहाँ सिमोनलाई भन्नुहुन्छ, सिमोन तिमीले ठिकै विचार गरेका छौ। तिमीले भन्यौ कि जसले धेरै क्षमा भएको छ, यो स्वाभाविक कुरा हो कि उसले उहाँलाई सबभन्दा धेरै माया गर्नेछ। अनि तिनी यहाँ पापिनी थिइन् र पूर्ण रूपमा ती सबै पापहरूको क्षमा गरिएको छ। तर तिमी चाहिँ आफूलाई पापी सम्झँदैनौ, क्षमा मागेका पनि छैनौ। अनि त्यो पाखण्डी फरिसी एक पापको क्षमा नभएको पापीको रूपमा बसे। 49 र 50 पदमा भनिएको छ, खाना बस्नेहरूले आपसमा भन्न लागे, पाप क्षमा गर्ने यिनी चाहिँ को हुन्। उनले त्यस स्त्रीलाई भन्नुभयो, तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसित जाऊ। मित्र, यो हाम्रो दिनहरूको लागि अति नै प्रासंगिक छ। यदि तपाईँ मण्डलीको सदस्य हुनुहुन्छ र आफ्नो पापको लागि प्रभुसँग क्षमा माग्नु भएको छैन भने तपाईँ गुमेको निन्दित पापी हुनुहुन्छ। अझै यस पापिनी स्त्रीसँग आफूले गर्ने केही असल कामहरू थिएन, तर तिनले प्रभुमा विश्वास गरिन् र तिनले पापको क्षमा मागिन् र प्राप्त पनि गरिन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4 70 35 679, 9 8 4 7 0 3 5 6 7 9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।